نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير بسم الله الرحمن الرحيم سبح اسم ربك الأعلى الذي خلق فسوى والذي قدر فهدى اے پیغمبر صلی اللہ علیہ وسلم اپنے پروردگار کے نام کی تسبیح کرو کون سا الذی خلق جس نے انسان کو بنایا پہلا مرحلہ فسوا پھر اس کے اعضاء کو درست کیا پھر تیسرا والذی قدر جس نے اس کی تقدیر بنائی یا اس کا درست اندازہ کیا اور چوتھا مرحلہ ہے فہدا پھر اس نے اس کو ہدایت دی راستہ دکھایا سورۃ الاعلیٰ ان صورتوں میں سے کہ نبی صلی اللہ علیہ وسلم کثرت سے اس کو پڑھتے تھے جمعہ کی نمازوں میں عید کے خطبوں میں اور عام طور پہ بھی آپ دیکھیں تو وتر کی پہلی رکعت میں بھی نبی صلی اللہ علیہ وسلم سورۃ الاعلیٰ کو پڑھتے تھے آج ہم اسی کی روشنی میں دیکھیں گے کہ ہمارا مالک کون ہے اور اس نے ہمیں کیوں پیدا کیا اور اللہ تعالیٰ ہمیں اس دنیا میں جو بھیجتا ہے تو وہ ہم سے چاہتا کیا ہے پہلی بات سبح اسم بلکہ سورت کے نام پہ اگر آپ غور کریں تو سورۃ الاعلیٰ اللہ کا نام ہے اگر آپ نے 99 نیمز آف اللہ سبحانہ وتعالیٰ سنے ہوں پڑھے ہوں تو الاعلیٰ سب سے اعلیٰ اعلیٰ لفظ خود بھی بہت زیادہ اونچا ہے بلندی والا ہے اور جب اس کے ساتھ ال لگ گیا تو سب سے بلند دنیا میں جس کو بھی بلندی ملی ہے اس کو اللہ کی وجہ سے ملی ہے اللہ اپنے نبی کو اور آج ہم سب کو حکم دیتے ہیں سب بھی حسم بیان کرو اپنے رب کا نام اور سب بہ جو ہے یہ امر ہے حکم ہے یعنی یہ ان صورتوں میں سے جو حکم سے شروع ہو رہی ہیں جیسے قرآن پاک کی پہلی وحی جو تھی وہ اقرا تھی اقرا بھی حکم ہے پڑھو تو سب بہ کا معنی کیا ہے تسبیح کرو اور تسبیح عموماً کس کو کہتے ہیں سبحان اللہ کو اور سبحان کیا ہے یہ بھی اللہ کا نام ہے پاک ہر چیز سے بے نیاز اللہ سبحانہ تعالیٰ کے اس نام کو ہم جتنا زیادہ غور سے دیکھیں اتنا انسان کی عقل دنگ رہ جاتی ہے سبح اسم ربک الاعلیٰ اپنے رب کے نام کو بلند کرو جو پہلے ہی بہت بلند ہے اپنے رب کی تعریفیں کرو اس کے گن گاؤ جس کی تعریفیں کائنات کی ہر چیز کر رہی ہے بتائیے ذرا کون ہے جو یہ کام کر سکے کس زبان میں یہ طاقت ہے کہ وہ اللہ کے نام کو بلند کرے سوائے اسی کے جس کو اللہ توفیق دے یہ ایک حکم ہے کہ تمہاری زندگیاں اپنے نام کے چرچے بلند کرتے ہوئے نہیں رب کے نام کو بلند کرنے میں گزرنی چاہیے یہی ہے بندگی کا مقام کہ تم کچھ نہیں ہو بلکہ تمہیں اپنے رب کی بڑائی بیان کرنی ہے ساتھ ساتھ ہم اپنا محاسبہ بھی کرتے جائیں کیا ہم رب کا نام بلند کر رہے ہیں رب اعلیٰ کے نام کے گن گاتے ہاں قرآن کی محفل میں بیٹھتے ہیں تو گاتے ہیں اور جب نماز پڑھتے ہیں تو بار بار اللہ اکبر بھی کہتے ہیں سبحان ربی العظیم سبحان ربی الاعلیٰ بھی کہتے ہیں ہم سب کرتے ہیں لیکن کیا عام زندگی میں ہم اپنے رب کا نام بلند کر رہے ہوتے ہیں کیا ہمارے رب کے ساتھ ہمارا جو معاملہ ہے 24 گھنٹے کا وہ وہی ہے جو ایک بندے کا اپنے مالک کے ساتھ ہونا چاہیے ایک غلام کا اپنے آقا کے ساتھ ہونا چاہیے یہ جو دن میں 5 بار کی نماز ہے یہ تو انسان کو ایک پریکٹس کرائی جاتی ہے یہ تو ایک قسم کا ٹریننگ کورس ہے کہ ان 5 اوقات میں تم اپنے رب کے سامنے کھڑے ہو ہو کے اس کے نام کی دہائی دو اس کے نام کو بڑا کرو تاکہ تمہیں عام زندگی میں ان نمازوں سے نکلنے کے بعد کی جو کیفیت ہے اس میں اپنے رب کا نام بلند کرنے کی عادت ہو جائے دیکھا جائے تو ڈھکے چھپے اس میں انسان کو اللہ کی بات کو دوسروں تک پہنچانے کا حکم دیا جا رہا ہے کہ تمہیں دنیا میں اللہ نے بھیجا تاکہ تم شہداء علی الناس لوگوں کو رب سے جوڑو وجعلناکم امتا وسطا اللہ نے تمہیں ایک بیج کی امت بنایا، ایک واسطہ ہو، ایک ذریعہ ہو اللہ کے بندوں کو اللہ سے جوڑنے کا. جیسے اللہ کے نبی کو بالکل ابتدائی وحیوں میں کہہ دیا تھا، یا ایھا المزمل اور یا ایھا المدثر قم فانذر، کھڑے ہو جائیں اور لوگوں کو ڈرائیں. پتہ کیا چلا کہ نماز ہمیں وہ طاقت اور وہ انرجی دیتی ہے کہ جو یوز کرتے ہوئے ہم باقی وقت میں لوگوں کو رب کی طرف بلاتے ہیں اور خود رب کے بندے بنتے ہیں. اور اللہ کا نام بڑی محبت سے لینا چاہیے. یہ آیت اس بات کی دلیل ہے، مفسرین اور آئمہ کرام نے اس پہ بہت بات کی، کہتے ہیں کہ اللہ کے نام کو پیار سے لیا کرو. ایسے نہیں کہہ دو اللہ کہتا ہے، اللہ نے پتہ نہیں میرے ساتھ کیا کرنا ہے. لفظ اللہ کو ایسے نہ کہا کرو اللہ، نہیں اللہ، آپ کہہ کے دیکھیں اللہ، آپ کا دل ہل جاتا ہے اندر سے. اور آپ دیکھیں کہ لفظ اللہ میں جو ہاں ہے نا، یہاں سے نکلتی ہے بالکل دل کے ساتھ. آپ کے مخارج کی آخری حد جو ہے وہاں سے لفظ اللہ نکلتا ہے. آپ صرف لفظ اللہ 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 کہیں نا، تو آپ کو دل کی دھڑکن کی آواز آئے گی، تھک 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 کی آواز. اور پھر اللہ کا نام لیتے ہوئے انسان کو کانپنا چاہیے، ڈرنا چاہیے خوف کے ساتھ. امام مالک غالباً کہتے ہیں کہ اگر کوئی تمہارے پاس کچھ مانگنے آئے، فقیر، تم نے اس کو نہیں دینا اور یہ کہنے کی بجائے کہ اللہ تمہیں خود ہی دے دے گا، یہ نہ کہا کرو. کیوں؟ کیونکہ جب تم نے کسی کو دینے سے انکار کیا، جب تم نے کسی سے کہا کہ میں تمہیں نہیں دوں گا، تو اس کو برا لگے گا نا. تو کہتے ہیں کہ اگر تم نے اللہ کا نام لے لیا تو اس کو اللہ پہ غصہ آئے گا کہ اللہ خود ہی دے دے گا. اور ہم سوچیں کہ ہم جب لفظ اللہ بیچ میں لے آتے ہیں تو عموماً، ہر وقت نہیں لیکن عموماً دیکھا گیا کہ ہمارا سٹینڈرڈ گر جاتا ہے. ایک کسی کا کال میں نے سنا کہ کہتے ہیں کہ کبھی کسی کو اللہ کے نام پہ وہ چیز نہ دو جو تم اپنے نام پہ نہیں دے سکتے. اللہ واسطے کے کپڑے، اللہ واسطے کا کھانا، کیا کہتے ہیں ہم، یہ اللہ کے لیے دے دو، یہ صدقہ. وہ کہتے ہیں جس طرح تم اپنوں کو، اپنے پیاروں کو جو چیز دے سکتے ہو، جس پروٹوکول سے تم اپنی دنیا کی چیزوں کو رکھتے ہو، اس سے زیادہ تم اللہ کے راستے کی چیزوں کو دو. لیکن آج امت مسلمہ کو اگر ہم دیکھیں تو اول تو لفظ اللہ صرف ایک برکت کے لیے رہ گیا، اور دوسری اس کی صورت کیا ہوئی کہ ہم نے لفظ اللہ کو بالکل ایک مولوی کا لفظ بنا دیا. ہمارا دل جھکتا کم ہے، ہمارا دل ڈرتا کم ہے. آپ اگر ادھر ادھر دیکھیں گے تو یہ شرک ہوگا، اس لیے کہ ہم اپنے رب کا نام لے رہے ہیں. تو سب بھی حسم رب بھی کل اعلیٰ، تسبیح بیان کرو اپنے رب کی جو بہت اعلیٰ ہے. کون ہے وہ؟ اب اس کے اعلیٰ ہونے کے چار دلائل اگلی دو آیتوں میں. الذی خلق، جس نے انسان کی تخلیق کی، یہ کون سا درجہ ہے؟ یہ جو میرا اور آپ کا اس وقت وجود ہے، ہمارا ایک وجود بنایا، آنکھیں کان ہاتھ سب کچھ بنایا. الذی خلق، پیدا کیا، یہ پہلا مرحلہ ہوتا ہے. اللہ تعالیٰ نے آدم علیہ السلام کا پتلا پہلے بنا دیا تھا. پھر فسوا، یہ فسوا کیا ہے؟ تسویہ کیا ہوتی ہے؟ کسی چیز کو سموتھ کرنا. آپ کبھی اپنی سکن پہ ہاتھ پھیر کے دیکھیں، سافٹ ہے نا. اگر ہم اپنے جسم پہ ہاتھ پھیرتے تو یہاں مچھلی کے چانوں کی طرح سکلز ہوتی، سکل ہوتی، جانوروں کی طرح ہمارے جسم پہ موٹے موٹے بال ہوتے، کیسا لگتا ہمیں؟ ہم اپنے منہ پہ صابن لگانے کے لیے ہاتھ پھیرتے تو ہمارے ہاتھوں سے خون نکل آتا کہ منہ کے اوپر ایسے ایسے موٹے موٹے کوئی سخت چیزیں ہوگی ہوئی ہیں. یہ ہے فسوا، اسموتھ، جس کو آپ کہتے ہیں نا پلستر کرنا. گھر بنتا ہے تو اس میں یہ سارے مرحلے ہوتے ہیں. پہلے اینٹیں چن دی جاتی ہیں، پھر اس کے اوپر سیمنٹ ڈالا جاتا ہے، پھر اس سیمنٹ کے بعد اس کو ریتی سے لے کے یوں برابر کر دیتے ہیں کہ جس کی وجہ سے وہ بالکل ایک اسموتھ ہوتا ہے. اللہ کہتے ہیں میں نے فسوا کیا. اس کا ایک اور درجہ بھی ہے جس کو سورۃ انفطار میں کہا فعدلک، عدل. عدل کہتے ہیں برابری کو، یہ بھی تخلیق ہے. وہاں کے اللہ سبحانہ وتعالیٰ کہتے ہیں کہ ما غرک بربک الکریم، تجھے تیرے رب کے بارے میں کس نے دھوکے میں ڈال دیا؟ الذی خلقک فسواک فعدلک فی ای صورۃ ما شاء رکبک. وہاں بیچ میں ایک لفظ عدلک ایکسٹرا، اس کو بھی یہی سمجھ لیں. یہاں تو فسو ہے نا خلقک کے بعد، वहां क्या है अदल, अदल के तादील, उर्दू में समझते ना बराबरी, तादील क्या है कि दोनों हाथ बराबर है, एक आंख छोटी और एक बड़ी नहीं है। आप इंसान के वजूद को जहां से मर्जी मैयर कर लें, हमारा एक हिस्सा दूसरे के बराबर है। और आप देखें हमारे जिस्म के 98% आजाद जो है ना वो जुफ्त है, एक आंख तो दूसरी आंख, एक कान तो दूसरा, एक होंठ तो दूसरा, ऊपर के दांत नीचे के दांत, दायां हाथ तो बायां हाथ, दायां पांव तो बायां पांव, है ना। गुर्दे एक है तो दो है, लंग्स की एक साइड है तो दूसरी है, इवन जो दिल एक है उसके अंदर छोटे छोटे खाने हैं लेकिन दिल एक है और जुबान एक है। आप देख सकते हैं किसकी हिकमत है, क्या असल में दिल और जुबान ही वो जात है कि जिससे सब बेहस मरबी का लाला, जब तुम्हारी जुबान कहे सुबहान अल्लाह तो तुम्हारा दिल उसकी गवाही दे कि मेरे मालिक ने मुझे इतना प्यारा बनाया। कभी सोचें अगर हमारी आंखों की जगह पे घड़े होते, ये जो कान देखें, कभी कानों को देखें अपने शीशे में, इतना हसीन, और अल्लाह करे कि हम देख सकें कभी अंदर से इंसान के वजूद को देखें तो इंसान हैरान रह जाता है। आज तो साइंस ने हमें तो तस्वीरों में वो चीजें दिखा दी ना, कभी आप ब्रेन को देखें, इस तरह से इसकी अंदर रगें फैली होती हैं, गुदा सॉफ्ट। कभी आप लंग्स को देखें, लंग्स को क्या कहते हैं, कहते हैं ये जैसे इंसान के इस जिस्म में सफाई करते हैं ना, जैसे दरख्त है, ये हमारे बॉडी का एक किस्म का सफाई का निजाम है, इतना डेलिकेट। अपना नहीं देखा कभी बकरे का, हम देखें ईद उल बकर जब आएगी तो उस गोश्त के एक टुकड़े को पकड़ के सोचें, अल्लाह तूने इसको भी बनाया तो मुझे कैसा बनाया। कलेजी जो पकती है कभी आती है अंदर, देखा करें उसकी इतनी चमक होती है, सॉफ्ट हाथ फेरें तो ऐसे लगता है कि पानी लगाने को दिल नहीं करता। उसने इंसान के वजूद और जानवर के वजूद को एक जैसे ही बनाया है, थोड़े बहुत फर्क से, लेकिन जानवर से जो चीज इंसान को नुमाया करती है वो ये जुबान है, सब बेहिस्मा रब्बी का लाला, और ये शऊर है, ये दिमाग है जो इंसान को लाता है। वल्लज़ी क़द्दरा, तीसरा फिर मरहला, फिर इंसान की तकदीर मुकर्रर की। क़द्दरा का लफ्ज़ उर्दू में भी हम सुनते हैं, इसका लफ्जी माना क्या होता है, अंदाजा करना। जैसे हम कहते हैं कि मेरा अंदाजा है कि आज इतने लोग आएंगे, मेरा अंदाजा है कि इस वक्त ये काम हो जाएगा, तो क़द्दरा युक़द्दिरु तकदीरन का मानी होता है अंदाजा करना। मतलब यह है कि अल्लाह ने इंसान के लिए एस्टिमेशन कर लिया। अब जब हम इसको लफ्ज तकदीर पे लाते हैं तो इसको भी समझ लें, तो वाकई फिर अंदर से दिल झुकने लगेगा कि तकदीर क्या है, अल्लाह का अंदाजा है हमारे बारे में, और अल्लाह का अंदाजा इतना दुरुस्त है कि जब हमारे साथ मामलात होते हैं और हम जिस तरह से बिहेव करते हैं तो ये अल्लाह के उस लिखे से बिल्कुल 100% मैच करता है। मैं आपको थोड़ी सी बात मिसाल से समझाना चाहूंगी। एक है आप केक बना रहे हैं, कपों के साथ मेयरमेंट के साथ डाल रहे हैं चीजें, बहुत सारी चीजें आज आपको मिल जाएंगी इधर उधर जिससे आप मेयरमेंट करते हैं। लेकिन एक है जो बहुत एक्सपर्ट है, वो कहती मुझे नापने की भी जरूरत नहीं। जैसे खवातीन एक खास अरसा पुलाव पकाने के बाद कभी नाप नूप के पानी को नहीं डालती चावलों में, अंदाजे से डाला, फिर कभी चूल्हा तेज कर लिया, कम कर लिया, चावल बहुत अच्छे बनते हैं। और एक नई नई सीखने वाली लड़की अंदाजों से भी डालती है फिर भी खराब हो जाते हैं चावल, समझते हैं ना। जो गिन के नाप के डाला होता है उसमें हमेशा एक ही हिसाब रहेगा। जैसे फ्रेंचाइजेशन है, जैसे मैकडोनल्ड का बर्गर, या आप जहां भी जाते हैं फूड जो मशहूर है, एक ही टेस्ट क्यों होता है, इसलिए कि कर दिया सेट सिस्टम, एक ही चीज, एक ही टेम्परेचर, एक ही जगह से लेना देना। लेकिन हम अंदाजों से बनाते हैं, कभी हमारे बिरयानी अच्छी बनती है, कभी कम बनती है, कभी कुछ कभी कुछ। अब अंदाजा हमेशा बस अंदाजा ही होता है। अल्लाह सुभान व तआला का अंदाजा हमारे बारे में एक्यूरेट है, जैसे कि हमने नाप के कोई काम किया। तो तकदीर क्या है, मेरी और आपकी तकदीर क्या है, अल्लाह का इल्म है। चंद बातें समझिएगा, बहुत अहम मौजू है, अक्सर लोग कहते हैं कि इस पे बात करें, लेकिन जहां बात आ गई तो थोड़ी सी फायदे की खातिर। तकदीर अल्लाह का हुक्म नहीं, इल्म है। ये जुमला लिख लेंगे ना तो तकदीर के मुतालिक उठने वाले दिमाग में बीसियों सवालों का जवाब मिल जाएगा कि तकदीर अल्लाह का हुक्म नहीं है कि यू शुड डू दिस। अल्लाह ने मुझे और आपको हुक्म नहीं दिया था कि आज इस वक्त इस घर में आकर दरसे कुरान सुनो, ठीक है। ये अल्लाह का इल्म था, प्री नॉलेज। कब ना कब हुआ, दुनिया बनाने से 50,000 साल पहले अल्लाह ताला ने जो कुछ दुनिया में होना था, लोगों ने करना था, उसको लिख लिया। और बच्चा जब इस दुनिया में आता भी नहीं, अभी माँ के रहम में होता है 120 डेज का, तो अल्लाह ताला फरिश्ते को भेजकर उसकी तकदीर लिखवा देते हैं। खुशकिस्मत होगा, बदकिस्मत होगा, जन्नती होगा, जहन्नमी होगा, कितना जिएगा, कितने लुक्मे खाएगा, ये सब कुछ लिखा हुआ है। अब अल्लाह ने हमें हुक्म नहीं दिया कि तुम ये करो, अल्लाह ने अपने पास लिख लिया हमारी सोच और हमारी चॉइस को देखकर। अब क्या हुआ, आज आप हम दर्स में आ गए। अब कोई बाद में आपसे कहे कि भाई इस दर्स में आने का या मुझे इस बोलने का कोई सवाब नहीं होना चाहिए, क्यों भाई? इसलिए कि मेरी किस्मत में था मैं आ गई। आप कोई कह दी आपकी किस्मत में लिखा था आप आ गई, तो आपको दुख होगा, कहेंगे कमाल हो गई, इतना घर में महाज करके आए, इतना दिल पे जबर किया, आज तो एक दावत भी थी, आज तो किसी बहुत मनपसंद जगह पे भी जाना था, उसको छोड़ छाड़ के इधर आ गए कि चलो भाई चलते हैं, और हिदायत हमने क्या लेनी है, बस बरकत ही ले लें, कुछ दुआएं कबूल करा लेंगे, यहाँ के पता चला कुछ भी नहीं मिला, क्योंकि आपको आपकी तकदीर में था। हमें दुख होगा ना इस बात से सुन के। अब आप इस चीज को एक साइड पे कर लें, दूसरी तरफ चले। एक शख्स घर से निकलता है आधी रात के करीब, किसी नाइट क्लब में जाता है, वहां गंदी चीज देखता, पढ़ता, पीता है, जिना भी कर लेता है, और शराब के नशे में धुत होके आके घर में पड़ता है, ना फजर पड़ी ना इशा पड़ी, और सुबह दिन चढ़े के बाद उठा, किसी अल्लाह का खौफ दिलाने वाले ने उसको कहा कि देखो बदबख्त इंसान, तुमने आज की रात कितनी गंदी गुजारी, इसके बदले में तुम जहन्नुम में गिरोगे। तो वो आगे से कहे मुझे क्यों गुनाह होना है भाई? क्यों? इसलिए मेरी तकदीर में लिखा था, मेरी किस्मत में लिखा हुआ था कि मैं जाता और वहां शराब पीता और ये करता, तो मैंने किया, थप्पड़ मारेगा ना उसको भाई, तुम तो अपनी मर्जी से गए, तुमने खुद गंदगी देखनी थी, बेहूदगी तुम्हारे तो दिल से उठी थी बात, तुम वो देखने के लिए गए थे, उठने के लिए गए थे, अगर तुम्हें पहले से बता दिया गया था, हाँ गुनाह या सवाब ना हो हमें अच्छे कामों या बुरे पे, अगर हमें पहले से बता दिया जाता कि देखो अल्लाह ने लिखा हुआ है, प्लीज जाओ, नहीं तो अल्लाह का लिखा गलत हो जाएगा। मसलन अगर मैंने आने से पहले अपनी तकदीर की किताब में कल ही पढ़ लिया होता कि आज के इस दिन इस टाइम पे इस घर में मुझे अल्लाह की बात सुनाने जाना है, और अल्लाह ने चूंकि लिखा है, अब देखो इफ्फत तुम ना गई तो ये तो अल्लाह का लिखा गलत हो जाएगा, प्लीज चली जाओ, तो फिर तो मैं कहती कि मैं अल्लाह के लिखे को पूरा करने आई हूँ, फिर मेरी नीयत कोई नहीं थी। और इसी तरह एक शख्स है जो कि देखो तुम्हारी तो आज की किताब में लिखा हुआ है कि तुम आज एक बड़ी गंदी फिल्म देखोगे, प्लीज खुदा के लिए देख लो, नहीं तो अल्लाह का लिखा हुआ गलत होगा। फिर वो बड़े बोझल दिल से उठे, अच्छा लाओ मैं फिर मूवी देख ही लेता हूँ क्योंकि मेरी किस्मत में लिखा हुआ है। कभी ऐसा हुआ? अगर ऐसा होता, अल्लाह ने आपको तो तकदीर की किताबें लिखी हुई है, और नबी सल्लम ने एक मौके पर दिखाई भी थी जन्नतियों जहन्नमियों की, लेकिन इतने में दो लोग झगड़े या कुछ हुआ तो वो यूं आपको दिखाई गई और एकदम गायब कर दी गई। क्योंकि अगर मेरी और आपकी तकदीर की किताब मेरे घर में मेरे साइड टेबल पे पड़ी होती तो फिर तो अल्लाह पे हर्फ आता कि जी अल्लाह हमने तो कल का दिन का मामूल आज ही पढ़ लिया, हमें कहा तुम खुद बनाओ अपनी थिंग्स टू डू, कल क्या करना है सुबह से लिख के बनाओ, ऑर्गेनाइज करो खुद को, अपने कामों को लिखो, हमें क्या करो, हमें बना के नहीं दिए। तो तकदीर अल्लाह का इल्म है, हुक्म नहीं है, उसको पता था हम बदबख्त हैं, हम ये करेंगे, उसको पता है कि ये खुशकिस्मत है, ये इंसान इसके दिल में नेकी का शौक है, ये इस वक्त नेकी करेगा। ये बिल्कुल इस तरह से बनता है कि जैसे एक शख्स, एक बच्चा, यंग टीनेजर, बहुत ही उसकी बुरे माहौल है, उसका टीचर उसको देखता है कि इसकी कोई तवज्जो नहीं है क्लास में, ये आता जाता इधर उधर ही झांकता रहता है, और इसके अब मामूलात भी कोई गड़बड़ है। वो उसको कहता है कि देखो तुम अपने लक्षण ठीक करो। जब वो नहीं सुधरता तो उसको एक दिन एक पेपर देता है, जैसे ये छोटा सा कागज है, इसको लपेट के कुछ लिख के उसको कहता है कि देखो ये तुम रख लो अपने पर्स में, और इसको अपने पास हिफाजत से रखना, कभी जिंदगी में तुम मुश्किल में पड़े तो मेरा ये लिखा हुआ खोल के पढ़ लेना। वो कहता अच्छा ठीक है, ला के उसको अपने वॉलेट में रख लिया। फिर क्या हुआ? वही हुआ जिसका टीचर को डर था। वो शख्स, वो लड़का बुरे माहौल की वजह से बुरे गैंग का शिकार हुआ, बुरे दोस्त मिले, गलत काम किए, कोई कत्ल शतल किया, जेल में पहुंच गया। जो ही जेल में गया फिर उसको एकदम याद आया, अरे मेरे टीचर ने कहा था किसी मुश्किल में पड़े तो इस कागज को देखना। फौरन उस कागज को खोलता है और उसको पढ़ता है, और उस पे क्या लिखा हुआ है कि इस लड़के की कंपनी बहुत बुरी है, इसकी तवज्जो बहुत बुरी है, ये जिस तरह बुरे काम कर रहा है ना, एक दिन ये कत्ल तक करेगा और जेल में पहुंच जाएगा। बस ये लिखा हुआ है। फौरन इस पर्ची को पकड़ के वो जेलर को बुलाता है, कहता है इधर आओ, मुझे जेल से छोड़ दो, आजाद कर दो, और मेरे इस टीचर को पकड़ लो। क्यों? उसने तो ये बात आज से 2 साल पहले लिख दी थी कि मैं जेल में जाऊंगा, तो अब ये देख लो उसने लिखा था, मुझे तो जाना ही था, तो कोई इसकी बात पे एतबार करेगा? बिल्कुल यही वो लेम एक्सक्यूज होगी उन लोगों की कयामत के दिन, जो आज दुनिया में गलत काम अपनी चॉइस से कर रहे हैं, अपना बुरा रुझान है, लेकिन कयामत के दिन शैतान को पकड़ाएंगे या तकदीर की बात करेंगे। तो हम अपनी तकदीर खुद बनाते हैं। कहते हैं कि खुदी को कर बुलंद इतना कि हर तकदीर से पहले खुदा बंदे से खुद पूछे, बता तेरी रजा क्या है। बंदगी का एक आला मुकाम आता है जिंदगी में, कि फिर अल्लाह उसको कहता है तू बता तुझे क्या चाहिए। दुआ करें हम उस पे पहुंच जाएं। अल्लाह के नबी ने कहा कुछ लोग ऐसे हैं कि दुनिया वालों की नजर में उनकी कोई औकात नहीं, लोग उनको कोई बड़ा नहीं समझते, लेकिन अल्लाह के यहाँ उनका इतना आला मुकाम है कि अगर वो अल्लाह के नाम पर कसम भी खा लेंगे तो अल्लाह उनकी कसम को निभाने के लिए वो काम कर देगा जो कि उसने नहीं करना था। जैसे हजरत यूनस की मिसाल आपने सुनी होगी कि कौम से इतना नाराज हुए, कौम ने इतना सताया कि अल्लाह के हुक्म का इंतजार किए बगैर खुद से कह दिया, देखना 2 दिन के अंदर तुम पे अजाब आ जाएगा, 2 या 3 दिन का नाम लिया का अजाब आ जाएगा, और ये बात कही, और अल्लाह के हुक्म से पहले ही, क्योंकि अल्लाह का फैसला नबियों के बारे में कि जब कौमें उनको खूब सताती हैं तो फिर अल्लाह सुब्हान तआला नबियों को कहते हैं कि अब इनको छोड़ो और निकल जाओ, नसरी वे वादी लैला, मेरे बंदों को रातों रात लेके निकल जाओ। लिहाजा नबी अल्लाह के हुक्म का इंतजार करते हैं। यही हुआ, हजरत यूनुस अलैहिस्सलाम से थोड़ी सी गलती हो गई, कौम वाकई सता रही थी लेकिन अभी अल्लाह का हुक्म नहीं आया था निकलने का और ये कहने का क्या अजाब आएगा। यूनुस निकल गए, वहां से निकले जाके दरिया की तरफ घुसे गुजरे और कौम को कह दिया। अब कौम ना माने तो और बात है, लेकिन पता उनको ये होता है कि ये नेक लोग हैं, इनकी बद्दुआ में लगेगी, खौफ आ गया उनको। यूनुस कह के गया अजाब आएगा, बजाब तो आना। अच्छा अब अल्लाह ताला सुबहाना ताला ने भी कोई नहीं था कहा होगा, एक तरीका क्या था कि अल्लाह ताला कहते ठीक है जी यूनुस ने कह दिया, मैंने थोड़ी कहा था, अब यूनुस भुगत है। लेकिन यहाँ समझिए इस मौजू को, अब सुनिएगा, हमने दुआ और तकदीर के मौजू पे एक लेक्चर भी बहुत खूबसूरत टॉपिक है जिसको किया था, कि क्या हमारी दुआएं और तकदीर है, वो वेबसाइट पे भी मौजूद है, कि वाकई हमें कई बातों का पता चल जाता है कि हम अपनी दुआओं के रुख में अपने आप को देखें कि हम क्या कर रहे हैं। अभी सिर्फ इस कहानी तक रहते हैं। अब सुनिए कि यूनुस चले गए, गलती हुई ना उनसे, भूल हुई, लेकिन अल्लाह ने उस भूल पे पकड़ा कैसे, कि दरिया में जब गए कश्ती पे बैठे, बीच भंवर में कश्ती फंस गई। उस दौर का एक रुझान था, रिवाज था कि जब कोई गुलाम अपने आका को बताए बगैर भाग जाता था ना, क्योंकि गुलाम जो था वो आका की मलकियत होती थी, उसने पैसों से खरीदा होता था, तो वो जब भाग जाता था ना तो कश्ती बीच में रुक जाती थी ताकि उसका नुकसान ना हो, तो लोग समझ जाते थे कि इस कश्ती में कोई भागा हुआ गुलाम है, लिहाजा वापिस उसको छोड़ो तो फिर चलते, ये एक बात थी। इसी तरह कुरान में आता है कुरानदाजी का, कश्ती बीच में रुक गई, आगे जाना पीछे जाए, अब बाकी लोग भी परेशान है, करें तो क्या करें। का हम में से कोई ऐसा है जो अपने मालिक की मर्जी के बगैर आया है? बस इस जुमले को सुनते ही यूनुस अलैहिस्सलाम की वो फरासत जो मोमिन की होती है समझ आ गई कि वो तो मैं ही हूँ, मालिक रब है, मैं गुलाम हूँ, अब्दु हूँ, इय्याक नाबुदु, और अभी हुक्म नहीं था लेकिन मैं भाग आया हूँ, बस नाम उनका निकला, कुरा डल गया। जो ही अब ये मामला हो रहा है, कैसे हुआ, कश्ती वालों ने पकड़ के यूनुस अलैहिस्सलाम के नाम के कुरे पे जब कुरा निकल आया तो यूनुस अलैहिस्सलाम को दरिया में फेंक दिया। अब सुनिए यूनुस अलैहिस्सलाम को सजा मिल रही है किस्म की, या एक सबक सिखाया जा रहा है, कश्ती से नीचे फेंक दिया गया। नीचे अल्लाह ने एक बड़ी वेल मछली को कहा के मुंह खोल ले और कहा के मछली मेरे यूनुस को निगलना है, दांत नहीं लगेगा, और वो इतनी बड़ी वेल मछली थी इस घर जितनी बड़ी होगी, यूनुस उसके पेट में जाके खड़े हो गए। वहां जब गए तो होश आया, ये क्या हुआ, फिर वहां पुकारा था कि ला इलाहा इल्ला अंत सुब्हानक इन्नी कुंतु मिनज़ ज़ालिमीन, के अल्लाह ताला ही इलाह है और मैं जालिम हूँ, और मैंने जो भी किया गलत किया वो एक अलग स्टोरी है ना। पढ़े आप सुने हो ना, आयतों की तफसीर सूरत अंबिया में भी है और इसी तरह आगे दूसरी सूरतों में भी आती है। अब ये तो मामला हुआ यूनस के साथ, इधर क्या हुआ जिस पे हम बात कर रहे हैं कि कौम को अल्लाह ने अभी अजाब देना नहीं था, लेकिन यूनस अलैहि सलाम की बात को पक्का करने, सच्चा करने के लिए अजाब के असरात पैदा कर दिए। हवाएं चलनी शुरू हो गई जैसे आंधियां और तूफान, जो ही ये असरात शुरू हुए कौम डर गई। देखा हम तो पहले ही कह रहे थे, और पिछली कौमों के वो किस्से सुनते रहते थे कि कौन सी कौम दरिया हवाओं से मारी गई, किस पे तूफान आ गया। अब तो उनको यकीन था क्योंकि उनको पता था कि 3 दिन के अंदर अंदर अजाब आ जाता है जब किसी कौम पे अजाब के असरात, चारों तरफ घंघोर हवाएं आ रही है। अब उनको समझे अब क्या करें, कहने लगे तौबा करो, घरों से निकले, अपने बुत तोड़े, तौबा की और जाके जंगलों में आजजी के साथ सजदों में पड़ गए कि अल्लाह तू हमें माफ कर दे, हमें हमें अजाब में ना डालना। अच्छा अब ये देखिए, अल्लाह सुब्हान तआला की एक सुन्नत भी है हर नबी के साथ कि एक दफा जब अजाब के असरात शुरू हो जाते हैं ना फिर नहीं रुकता, ये अल्लाह का वादा है। पहले बहुत मोहलत दी होती है अल्लाह ने, सबूर है, बहुत मोहलत देता है। कौम यूनुस के साथ अल्लाह ताला ने अपना ये असूल तोड़ा, कौम जब सजदों में गई, रोई धोई, गुनाह छोड़े, अल्लाह माफ कर दे का, अच्छा माफी मांगते हो, आइंदा तो नहीं करोगे? नहीं अल्लाह हम ऐसा नहीं करेंगे, चलो फरिश्तों इन हवाओं को वापस ले जाओ। वो सब हवाएं वापस चली गई। कौम क्या समझी कि हमारी तौबा पे अल्लाह ने छोड़ा है, लेकिन असल में अल्लाह ने भी अजाब देना ही नहीं था, ये यूनुस को सच्चा करने के लिए अजाब दिखाया था। ये है वल्लज़ी कद्दर, अल्लाह का मामला बड़ा गंभीर है। मैं यार आप उसको सीरियस लें, रियली हम अपने 1 साल के बच्चे को इतना संजीदा लेते हैं। टीनेजर बच्चा हमारे लिए एक पहाड़ बना हुआ है, शौहर हमारे लिए एक नाकाबिले तस्खीर चीज है, सास के खौफ से हम मरते फिरते हैं, बहू के शर से हम पनाह मांगते हैं, अल्लाह की जात सब भी हिस्म रब्बी कलाल। हकीकत है कि माँ कदर उल्लाह हक का कदरी, 100 दफा कहूं तो भी थोड़ा, कुरान में 3 दफा आता है कि लोगों ने अल्लाह की वो कदर ही नहीं की जैसा कि उसकी कदर का हक था। मैं खुद से पूछूं, मैंने उस रब की कितनी कदर की? कहां खड़ा है रब मेरी जिंदगी में? क्या मुकाम है रब की चीजों का मेरे लिए? रब के नाम पे देना, रब के नाम पे लगाना, रब के लिए जीना, रब का हुक्म मानना, हैयाल सला हैयाल फला, किधर है रब मेरे लिए? सिर्फ कल के पूरे दिन को, क्योंकि आज का तब भी पूरा नहीं हुआ। सुबह जागने से लेके रात सोने तक खुद से पूछिए कि रब मेरी जिंदगी में कहाँ था कल, कितने हुक्म तोड़े, कितनी पुकारों पे उसकी लब्बैक कहा, कितनों पे उसकी बात को न माना। हम दुनिया की कमिटमेंट्स को कैसे निभाते हैं, रब के नाम की कमिटमेंट को कैसे निभाते हैं? हम तो रब का काम भी कर रहे होते हैं तो उसमें भी 100 गुना कर रहे होते हैं। इसलिए हम सबको अपने रब के साथ ताल्लुक के मामले को चेक करना है, क्योंकि वो तकदीरों का मालिक है। सारा दिन सक्सेस, कामयाबी, फतह, कैरियर के पीछे भागते हैं ना। सुबह जितनी गाड़ियां हाईवे पे स्ट्रक हुई होती हैं 7, 8, 9 बजे के बीच में, वो किसके लिए भाग रहे होते हैं? कामयाबी। कोई स्कूल जाके कामयाब होना चाहता है, कोई कॉलेज में जाके, कोई UH में जाके, कोई जॉब्स पे जाके, कोई बिजनेस पे अपने पहुंचना चाहता है, किसी को किसी ऑफिस में पहुंचना है, कामयाब होना चाहते हैं, इसके लिए सुबह से निकलती है ना गाड़ियां। तो अल्लाह दिन में 5 बार पुकारता है, हैया अलस्सला हैया अलल फला, आओ नमाज की तरफ, आओ कामयाबी की तरफ। उस वक्त हमारा रिस्पॉन्स क्या होता है? हम कहते हैं नहीं 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 हम कामयाब खुद होंगे, स्कूल जाके, कॉलेज जाके, जॉब पे जाके, बिजनेस खोल के, हम लाखों की डील करके आएंगे। अल्लाह कहता है लोगो हैया अलल फला, मैं तुम्हारा मालिक हूं, तुम मुझसे क्यों रूठे हुए हो? मैं कहता हूं तुम मेरी बात मानो, मैं तुम्हें कामयाबियां दूंगा। हम कहते हैं नहीं अल्लाह सॉरी, अभी उम्र नहीं है, तौबा करो। नमाज का वक्त है, कॉलेज जाने का वक्त है, हम क्या करें? नमाज का वक्त है, एक तरफ ग्राहक आके बैठा है, नमाज का वक्त है, अभी बच्चों का खाना पकाना है। हमारा ये जो छोटा सा दिमाग है ना, ये इतने बड़े रब को नहीं पा सकता, इसलिए हम उसका हक अदा नहीं करते। ये मैं अपनी बात करती हूँ, हर एक अपना हाल खुद जानता है, हम किसी को कुछ नहीं कह सकते। लेकिन इंसानियत पे एक निगाह दौड़ा के देखिए, सबसे पीछे रब की जात है, सबसे पीछे, लीस्ट प्रायोरिटी। मैं कहती हूँ कि शर्म आती है बंदे को अपना सर उठाते हुए। कभी आपने घोड़ों को देखा होगा, उनके सर झुके हुए होते हैं, गधे का, घोड़े का, ये कैटल्स का। गाय का भैंस का। मैं कहती हूँ अल्लाह इनके तो तूने ऐसे झुका दिए, ये तो ऊंचे कर ही नहीं सकते, थोड़ी देर करेंगे भी तो थक जाएंगे। और अगर इंसान दिल में अल्लाह की कदर और अल्लाह की मार्फत रखे तो दिल चाहता है कि अल्लाह तो घोड़े की तरह मेरा सर झुका दे, मेरा सर ऊपर ना उठे, क्योंकि तू जात बड़ी है। फिर कद्दरा के बाद फहदा, ये चौथा मरहला है, खलक फसव्वा का कद्दरा और फहदा। हदा क्या है? ये तखलीक का चौथा मरहला है। ये दो तरह की होती है, एक है इस दुनियावी मामलात की हिदायत और एक है उखरवी मामलात की हिदायत। दुनियावी मामलात की हिदायत कैसे? मछली का बच्चा पैदा होते ही तैरना शुरू कर देता है, परिंदा पैदा होते ही उड़ना शुरू हो जाता है, गाय भैंस का बच्चा पैदा होते ही उठता है माँ के थनों की तरफ जाता है, ये क्या? फहदा। अल्लाह ने राह दिखाई, आपके हमारे इंसानी बच्चे पैदा होते ही माँ के पिस्तान कैसे चूसने लगते हैं, कौन सा कोर्स करवाता है उसको, कोई कैसे सक करते हैं, कौन बताता है कि दूध मुंह में आएगा तो जो उसने उंगली डाल दें तो नहीं चूसेगा। ये फहद है। अल्लाह इंसान की इंस्टिंक्ट में वो सब कुछ डाल देता है। दिल को धड़कना कौन सिखाता है पैदा होते ही? बच्चे के पेट में दूध के कतरे गए तो मैदे को काम करना कौन सिखाता है? पलकों को झपकना कौन सिखाता है? फहदा अल हादी। दुनिया में आने से पहले दुनिया में जिन चीजों की जरूरत है अल्लाह ताला बंदे को उसको गाइड करता है। हम अपने बच्चे को चलना सिखाते हैं, हम अपने बच्चे को बात करना सिखाते हैं, तोतली तोतली बातें सिखाते हैं, लेकिन पैदा होते बच्चे को रोना कौन सिखाता है? माँ उसको ले तो चुप करना कौन सिखाता है? सारी दुनिया के लोग आप जमा कर दें, बच्चा उसके हाथ में खुश नहीं है, कौन बताता है ये औरत माँ है? काली भजंग माँ होती है और बच्चा उसके हाथों में जाके यूं सुकून पाता है। इतनी खूबसूरत औरतें पकड़ लें उस बच्चे को, नहीं पकड़ा जाएगा। किसने सिखाया उसको? फहदा, अल्लाह सिखाता है कैसे जियो। ये तो है दुनिया का तरीका। और इसके बाद हदा का दूसरा दर्जा, अल्लाह सुब्हान तआला सूरत अद-दहर में फरमाते हैं, हल अता अलल इंसानी ही नुम मिन दहरी लम यकुन शय्यम मज़कूरा। क्या इंसान के ऊपर जमाने का वो वक्त नहीं गुजरा कि वो कोई काबिले जिक्र चीज ही नहीं था? क्या थे हम? एक नुतफा मिन मनी जी युमना, एक कतरा जो टिपकाया गया माँ के रहम में, खाली आंख से दिख नहीं सकता, घिन ना जाए, जिसको कोई देख ना सके, सुन ना सके, उस इंसान को पैदा किया। ये सब करके अल्लाह तआला आगे फरमाते हैं, इन्ना हदैना हुस्सबील इम्मा शाकिरन व इम्मा कफूरा। फिर हमने उसको रास्ता दिखाया, या तो शाकिर बन जाओ, कदरदान बन जाओ, रब की बात मानने वाले बन जाओ, और कफूरा फहूला या नशुक्रे बन जाओ, करो अपनी मर्जियां, करो अपनी नाफरमानियां। तुम सोचते हो तुम कामयाब हो अपने तरीकों पे, अल्लाह कहता है तुम कामयाब हो ही नहीं सकते अपनी मर्जी से जीकर। आज इंसानियत एक टसल में है, टसल है आज अल्लाह के साथ, आज के सिस्टम्स की। हमने एक खास वे ऑफ लिविंग बना लिया, हमारा एक खास स्टाइल ऑफ लिविंग है, बचपन से लेकर जवानी तक एक पूरा पैकेज हमें बना के दे दिया। इन मुल्कों में जुर्म है अगर आप बच्चों को स्कूल ना भेजें, इन मुल्कों में आप उनको नहीं पढ़ाते तो वो आपको पूछेंगे, फिर उसके बाद जॉब, फिर जॉब के बाद कैरियर, कैरियर के बाद एक्सपीरियंस, फिर हाई एजुकेशन, फिर देश, कोई इधर रहे कोई बाहर रहे, कोई एक सिस्टम बना हुआ है, सब उसके अंदर चल रहे हैं ना। और कहते हैं नहीं इससे इधर उधर नहीं हो सकते, बच्चे नाकाम हो जाएंगे, बच्चों को इस दुनिया में जीना है, इस पे कितना भरोसा। लेकिन एक अल्लाह ने हिदायत का रास्ता दिया था कि 7 साल का होने पर बच्चे को नमाज की आदत डालो, ये अल्लाह की हिदायत थी। बचपन में प्यार करो, खूब प्यार करो, ताने ना दो, डांटो नहीं, गुस्सा ना करो, लाड करो। जरा 3-4 साल का हो जाए तो अदब सिखाओ, फिर उसको चलना फिरना बोलना बात करना सिखाओ। फिर जब 6-7 साल का हो जाए और तुम्हें वो पिछले 7 साल से दिन में 5 वक्त कन देखी हस्ती के सामने झुकता देख रहा है, अब उसको तुम भी ऐसा ऐसा साथ खड़ा करो। इस हिदायत पे आज कितने अमल करते हैं हम सब, अपना जायजा ले। हमें ये तो यकीन है कि 4 साल का बच्चा अगर डे केयर में नहीं जाएगा, 5 का स्कूल में नहीं जाएगा, ये इसकी एज हो गई है, अब अगर स्कूल में नहीं जाएगा पुलिस पकड़ेगी, गवर्नमेंट पूछेगी, बच्चा नाकाम हो जाएगा, अपनी उम्र के बच्चों से पीछे रह जाएगा। 100 कहानियां सुनते हैं ना अपनी। ये बताइए आज हम सब मुसलमान बोन मुस्लिम مسلمان ماں، مسلمان باپ، میری نانی بھی مسلم، میرا نانا بھی، دادا بھی، دادی، شاید ہی ہم جتنے لوگ بیٹھے ہیں ہماری چار پانچ نسلوں میں پیچھے کوئی کافر گزرا ہو۔ جدی پشتی مسلمان آج اس بات پہ کتنا یقین رکھتے ہیں کہ اگر میں نے 7 سال کی عمر میں اپنے بچے کو اللہ کے آگے دن میں 5 بار جھکنا نہ سکھایا تو میرا بچہ جو ہے وہ الیگل ہو جائے گا، اس کی جنت کا سرٹیفکیٹ ختم ہو جائے گا، اس کو پولیس جہنم کی پکڑ کے لے جائے گی۔ کہتے پڑھتے ہی نہیں، کرتے ہی نہیں، اٹھتے ہی نہیں۔ میں کہتی ہوں کہ جب 9 بجے اسکول جانا ہے تو 8 بجے آپ اٹھاتے ہیں نا تو اٹھتے ہیں۔ وہ کنوکشن، وہ جس میں آپ کو پتا ہے کہ آپ کا بچہ نہ گیا تو اس کا کیا معاملہ ہوگا، اور جو 5 سے 6 بجے فجر کے لیے اٹھانا ہے اس میں کوئی مماثلت ہے؟ خانہ پوری کے لیے اٹھا دیں، اٹھ جاؤ بیٹا نماز پڑھ لو، پھر ساتھ ہی اور بھی اس کا کمبل ٹھیک کر کے اس کو سلا دیں کہ نہیں بیچارے نے ابھی صبح پھر اٹھ کے اسکول بھی جانا ہے۔ عشاء لیٹ ہو جائے تو کہتے ہیں عشاء سے پہلے سلا دو، کیونکہ انہوں نے غریبوں نے صبح جلدی اٹھنا ہے۔ اور فجر اگر ذرا دیر سے ہو جائے تو کہتے ہیں کہ نہیں اسکول جانا ہے اس لیے نہیں، فجر جلدی ہو جائے تو کہتے ہیں نہیں اسکول کے ٹائم پہ اٹھائیں گے، ایک ہی دفعہ پڑھ لیں گے۔ بتائیے کیا ایسے مسلمانوں کا اللہ ساتھ دے گا؟ کیا یہ ہیں جو فہدہ اس کی دیوی گائیڈنس پہ زندگی بسر کریں گے؟ کیا یہ میں ہوں؟ کیا یہ میرا مسلمان گھرانہ ہے؟ اپنے اپنے خاندان، اپنے سر نیم، اپنے لاسٹ نیم کو ذہن میں لا کے خود سے سوال کیجیے کیا فلاں خاندان کی فلاں تو، کیا تو کامیاب ہو سکتی ہے اگر تو نے اپنے رب کے اس حکم پہ نہ چلی تو؟ پھر اس کے بعد 10 سال تک نماز چلے گی، پھر اللہ کہتا ہے 11 12 13 یہ جوانی کے اثرات شروع ہو گئے، ان کے اندر جذبے آ رہے ہیں، یہ اب ادھر ادھر نظریں رکھیں گے، ان کے اندر اب ایک بھوک لگ رہی ہے، اب ان کی کچھ لمٹس کر دو۔ مت اپنی بیٹیوں کو ایسے سجا سنوار کے لوگوں کے سامنے پیش کرو کہ جہاں ویسے بھوکے درندے پھر رہے ہوں اور دیکھ کے ان کے حسن کو وہ قابو ہی نہ رکھ سکے۔ یہ فہدہ کی ہدایت تھی، الہادی ہے وہ، اللہ کے 99 نیمز میں سے ایک نام الہادی ہے۔ وہ گائیڈ لائن دیتا ہے کہ جب تمہاری بچیاں یا تم خود اپنے اوپر اگر شعور آ گیا 10 12 سال کے ہو جاؤ تو ذرا اپنے لیے کچھ سیفٹی گارڈز لے لیا کرو، پریکاشنز لے لیا کرو۔ کتنے مسلمان ہیں، میں دوسروں کی تو بات ہی نہیں کرتی، ان کو تو چھوڑ دیجئے، ان کے لیے تو ہم ایک ہی دعا کریں گے کہ اللہ ان کو اپنا بندہ بنا لے، ان کو سمجھ آئے کوئی ہے پیدا کرنے والا۔ میں بات کر رہی ہوں اپنی خاندانی لوگ، ہم میں سے کوئی بھی بازاری بندہ نہیں ہوگا نعوذ باللہ، ہم میں سے کوئی بھی ایسا نہیں کہ جس نے اللہ رسول نبی کا نام نہیں سنا۔ جب سے پیدا ہوئے، اذان سے لے کر کان میں جو دی گئی آج تک، آپ سب اپنے نانا دادا، اپنے ٹیچرز، اپنی قرآن پڑھانے والی، اپنے گھروں میں آنے والے مولوی صاحب کی باتیں یاد کریں، ہم 3 4 لفظوں کے ساتھ جیے ہیں، نماز، روزہ، حج، پردہ اور یہ سب کچھ، کیا آج ہمارے اندر یہ ہے؟ ہم کہتے نہیں کامیاب بچی کب ہوگی، جب وہ اس معاشرے میں سینے سے سینہ تان کے چلے گی۔ مجھے دکھ ہوا، کسی کی بات تھوڑے دن پہلے کسی نے کہی کہ ایک بچی نے حجاب لینا چاہا، حجاب کی بات صرف ان کے لیے کہہ رہی ہوں، میں حجاب کے موضوع پہ بات نہیں کرتی ہوتی، کیونکہ اندر کا حجاب جب پکا ہوگا تو باہر کے حجاب میں تو کوئی رکاوٹ بھی نہیں رہ جاتی۔ لیکن ایسی بد نصیب ماں جس کی بات بتائی انہوں نے کہ وہ بچی کرنا چاہ رہی تھی اور انہوں نے اس کو کھینچا، کہا کہ خبردار رہنے دو، پھر تم اکیلی آتی جاتی ہو، میں خطرہ لگ جائے گا کہ کوئی تمہیں کچھ کہہ نہ دے۔ لا حول ولا قوت الا بالله، اللہ تعالیٰ تو کہتے یدنین علیہن من جلابیبہن، اپنے اوپر ایسی چادر ڈالو باہر جاتے ہوئے کہ سر سے لے کے پاؤں تک تمہارا کچھ نہ دکھے، کیونکہ تم پہچان لی جاؤ۔ سورت نور میں آپ کبھی آیتیں پردے کی دیکھیں تو اس میں مجھے کبھی بھی سمجھ نہیں آتا تھا، کیونکہ ہم کیا سوچتے ہیں کہ پردہ یا نقاب یا چھپانا اس لیے کہ تاکہ نہ پہچانی جاؤ، پتہ نہ چلے یہ کون عورت ہے کون ہے، لیکن اللہ تعالیٰ اس میں قرآن میں کہتے ہیں کہ تاکہ تم پہچان لی جاؤ۔ یہ کون سی پہچان تھی؟ یہ پہچان تھی کہ لوگ پہچان لے کے ایک مسلمان لڑکی ہے، یہ باحیا لڑکی ہے، اس سے کوئی امیدیں نہ لگائے، کوئی اس کے پیچھے نہ پیچھے، کوئی اس کو دیکھ کر رال نہ ٹپکائے، یہ پہچان تھی۔ آپ ایک لمحے کے لیے سوچیے، تلخ جملے ہیں لیکن میں کیا کروں، قرآن کی آیت ہے کہ ہماری بیٹیوں کو دیکھ کر باہر کتنوں کے دل میں کیا آتا ہوگا۔ میں اپنی تو اب بات ہی نہیں کرتی نا، اب ہر ایک اپنا خود بھی سوچے۔ جب میں اپنے پورے ایکسپوجر کے ساتھ باہر سے آتی ہوں، جہاں سے بھی گزری، جس جس کی نظر پڑی، آخر اس نے ایک لمحے کے لیے مجھے دیکھ کے کیا سوچا ہوگا؟ دیکھیے ہر انسان کے اندر سینس ہے، आप ये ना सोचिए कि दीन का काम करने वाले बेवकूफ हो जाते हैं या नेक मर्द बुड्ढे और बेवकूफ बुद्धू हो जाते हैं। छोटे बच्चे भी देखिए कि माँ अच्छा कपड़ा पहन के निकलती, कहते मम्मी वाह यू लुक वेरी नाइस। एक छोटा बच्चा अप्रिशिएट करता है जब माँ खूबसूरत लगती है, और अगर माँ गंदी मंदी फिर रही हो तो बच्चे भी कहते हैं अम्मी आपको क्या हुआ है, आप मेरे दोस्त की अम्मी जैसी क्यों नहीं लगती। तो एक मासूम बच्चे को जब ये पता है तो जरा बताइए कि जिस सोसाइटी में तो लव्स ही दो तीन है, लव रोमांस और सेक्स, कैन यू बिलीव कि बच्चों के दिमागों पे ये भूत की तरह लव सवार हो चुके हैं। कुरान पढ़ने आते हैं बच्चे और गंदी गंदी बातें टेबलों पे लिख के जाते हैं, बिलीव मी इतना गंद भरा हुआ है इस सोसाइटियों में। मैं इस मुल्क की बात नहीं कर रही, ये ग्लोब की सोसाइटी, आज पूरी दुनिया एक ग्लोब बन चुकी है। इतनी गंदगी, आपके हाथों में बच्चों के छोटे छोटे फोन दे के आपने पूरी दुनिया का उनके हाथों में कंट्रोल दिया हुआ है। माँ बाप को तो हैंडल नहीं करने आते वो सेलफोन जो बच्चे उस पर सिर्फ दो लफ्ज लिखे, आप यकीन करें सिर्फ दो लफ्ज लिखे आपके सेलफोन पे वो चीजें आपको दिखेंगी कि अल्लाह की पनाह। और अपना वो वक्त याद कीजिए जब आप 10 12 14 साल के थे, तजस्सुस होता है, देखा जो नहीं होता कभी कुछ। इस उम्र में लड़कों का दिल होता है कि देखें लड़कियां कैसी लगती हैं, और लड़कियों को लड़कों का होता है, और शादी शादी के बाद के मामलात एक हैवला सा होता है। पहले तो शादी हो जाती थी तो नहीं पता चलता था, अब तो शादी छोड़ दीजिए, बचपन की बातें, इतनी कहानियां मेरे पास आप ही लोगों की सुनाई हुई। डे केयर्स में काम करती हैं औरतें, हमारे नॉर्वे में उसको कहते हैं बारने हागन, बान कहते हैं बच्चे को नॉर्वेजियन में, और हागन हाउस को कहते हैं, यानी डे केयर को बारने हागन कहते हैं। हमारी बहुत सारी सिस्टर्स ऐसी हैं जो पहले करती थी या स्टिल अभी भी कुछ करती हैं बच्चों के स्कूलों में काम, जो बातें वो आके सुनाती हैं अनबिलीवेबल, इतना ताफुन है, इतनी बुराई फैल चुकी है बाहर घरों के माहौल से। बच्चे जो देखते हैं वो आके छोटे छोटे बच्चे वो एग्जाम्पल कर करके दिखाते हैं कि यस आई सॉ दिस एट होम, हमने ये देखा था और ये किया था। और उस अलहादी की हिदायत पे हमारा यकीन हो तो हम कुछ करें, अपने एक एक अमल पे गौर करें इंसान। मैं सोचती हूँ कि दिन में नमाज 5 दफा पढ़ी है कि नहीं पढ़ी, ये तो किसी को नहीं पता। जैसे अभी हम यहां बैठे हैं, मैं पढ़ के बैठी हूं या आप पढ़ के बैठे हैं किसी को नहीं पता, लेकिन जो मैं पहन ओढ़ के बाहर जाऊंगी उसका तो सबको पता लगेगा। आज हम मुसलमान अपने घरों में नमाज पढ़ रहे हैं कि नहीं पढ़ रहे, गोरों को इससे कोई फर्क नहीं पड़ता, लेकिन हमारा जो हाल हुलिया जो हमारा तर्ज जिंदगी है वो सबको दिखा रहा है कि हम क्या हैं। और इसमें अल्लाह ने कितना खूबसूरत जोड़ लगा दिया था अल्हादी ने, किसका, 21वें पारे की पहली आयत, उत्लुमाओ ही इलैक, क्या कहा उसमें, इन्नस्सलात तन्हा अनिल फख्शाई वल मुनकर, कि बेशक नमाज बेहयाई और मुनकर से रोकती है, वल जिक्रुल्लाह अकबर। क्या पता चला कि दिन में 5 दफा जो रब के सामने खड़ा हो जाएगा, कौम लिल्लाह कानितीन, उसको वहां से इतनी इंस्ट्रक्शंस मिल चुकी होंगी कि फिर वो बाकी दिन के मामलात में कभी भी मुनकर में नहीं जाएगा। ये तुम्हारी मुर्दा नमाजें हैं ना, कहते हैं नमाज तो पढ़ते हैं ना, ये कौन सी नमाज, न तेरी नमाज में वो कैफ न तेरे इमाम में वो सुरूर, तुझे क्या मिला इस नमाज से जिस नमाज ने तुझे बुराई से नहीं रोका। इंसान को तो हयात ही, एक दफा पुलिस मैन के सामने खड़ा होना पड़ जाए कभी तो अगली दफा इंसान तौबा कर लेता है उस काम से कि आज के बाद मैंने ये रास्ता नहीं लेना कि जहां मुझे थाने का रुख करना पड़े। और एक इंसान अगर दिन भर यही काम करता रहे, अल्लाह ताला के अलहादी होने पे मान करना है, वो ऐसी जात नहीं है जिसने हमें छोड़ दिया पैदा करके, शुक्र कीजिए अल्लाह अलहादी है। जानवरों की तरह भटक रहे होते, माँ बहनों से जिना कर रहे होते लोग और उनको पता ना होता कि ये गुनाह के सबाब है। ये तो नबियों के हमें एहसान मंद है कि उन्होंने हमें हक और बातिल का फर्क खोल के दिखा दिया। इसके बाद अब अल्लाह ताला अपनी वो खूबियां बता रहे हैं, ये सब भी इस्मा की सारी तफसीरें हैं। क्यों करूं तारीफ, इसलिए कि वो खालिक है, इसलिए कि उसने फसवा, इसलिए कि कादिर, और इसलिए कि हादी। और अब कहा वल्लजी अखरजल मरआ, वो जिसने ये चारा उगाया, चारा ग्रीनरी जो भी हमें अपने इर्द गिर्द दिखता खूबसूरत सब्जा, फजअलहु गुसान अहवा, फिर उसको कूड़ा करकट बना दिया। आप कभी सिर्फ इन दो आयतों की तफसीर साइंस की रोशनी में से पढ़े, यकीन करें आप दंग रह जाएंगे। इस एक आयत में जो बात कही है आज 100% वही साबित हो गई। कहते हैं कि जमीन पे जो इस वक्त सब्जा है ना, اس سے کئی ہزار گنا زیادہ تھا۔ اتنا سبزہ تھا اس زمین پہ کہ اگر یہ سارا اس زمین پہ ہی رہتا تو باقی نظام میں خلل ڈلتا تھا۔ جب اللہ سبحانہ تعالیٰ نے یہ دنیا بنائی، جب بنی، اس وقت اس میں سے بیشتر حصہ جو زمین کا تھا نا، اس کو زمین کی تہہ میں ڈال دیا۔ یہ جو گرین فلوری بولتے ہیں اس کو، یہ جو سبز پلانٹس ہوتے ہیں، یہ سارے زمین، ایک ایسا جھٹکا آیا کہ سارے زمین کے اندر چلے گئے اور تھوڑا تھوڑا اوپر رہ گیا۔ جو نیچے چلے گئے نا، وقت کے گزرنے کے ساتھ پریشر میں بدل کے آج وہ گیس اور پیٹرولیم بنا ہوا ہے۔ اللہ کو پتا تھا کہ ایک وقت آئے گا کہ انسانیت کو پیٹرول کی ضرورت ہے، گیس کی ضرورت ہے۔ یہ انہی کے پروسیس سے گزرنے کے بعد آج پیٹرول ہے جو زمین کے اندر سے نکل رہا ہے۔ پہلے دور میں ضرورت نہیں پڑی، اللہ نے دبا دیا۔ آج جب یہ ایسی ضروریات پوری ہوئی، اللہ تعالیٰ نے کر کے فجعلہ غصہ، کہتے ہیں یہ ہے وہ غصہ۔ کیونکہ آپ کبھی تیل اصل شکل میں نکلا ہوا دیکھے تو کالا ہوتا ہے، جیسے موبل آئل کبھی آپ لوگوں نے دیکھا ہو، سیاہ اور گاڑھا تک۔ یہ تو پھر اس کو ریفائن کر کر کے پتلا اور تھن کرتے ہیں اور گیس کی شکل میں لاتے ہیں۔ یہ اللہ کی ذات ہے، اس نے قیامت تک کے خزانے اس زمین میں ڈال دیے۔ اتنے پیارے مالک کی بات نہ مانو گے۔ کبھی کسی کے باپ ماں باپ بہت نائس ہوں، اور ماں باپ اکثر نائس ہی ہوتے ہیں بچوں کے ساتھ، اور بچے نافرمان ہونا تو لوگ کہتے ہیں اتنے پیارے ماں باپ کی بات نہیں مانتے۔ دیکھو تمہاری امی تو کسی کا برا بھی نہیں کہتی، کیا تم پھر ان کی بھی بات نہیں مانتی؟ ایسے بچوں پہ کتنا غصہ آتا ہے سوسائٹی کو جو اپنے اچھے ماں باپ کے آگے بدتمیزی کریں۔ تو اللہ تعالیٰ کہتا ہے کہ دیکھو ماں باپ کی تو کوئی مثال ہی نہیں ہے، وہ تو ماں باپ ہے، میں کون ہوں؟ میں تمہارا خالق ہوں۔ کیا ایک ایک بات پڑھتے ہوئے ہمیں یہ نہیں لگ رہا کہ واقعی ہم نے رب کو اس کا حق نہیں دیا؟ اس لیے باگ اللہ اپنے نبی کے ناطے سے فرماتے ہیں، سنکریو کا فلا تنسا، ان قریب ہم تن پہ وہ پڑھیں گے جو تم بھلا نہ سکو گے۔ یعنی ہم تمہیں پڑھا دیں گے کہ تم فراموش نہ کرو گے۔ جب وحی کے ابتدائی دن تھے، اور آج بھی جب آپ نیا نیا قرآن پڑھنا شروع کرتے ہیں، کوئی کلاس لیتے ہیں، کوئی کورس کرتے ہیں، تو آپ پڑھتے ہیں اور بھول جاتا ہے، یاد کرتے ہیں پھر بھول جاتا ہے، سیکھتے ہیں پھر بھول جاتا ہے۔ تو اللہ کہہ رہے ہیں ڈونٹ وری، سنکریوں کا، ہم آپ کو پڑھائیں گے، یہ ہمارا ذمہ ہے۔ تم نیت تو کرو پڑھنے کی، سیکھنے کی نیت تو کرو، گھر بیٹھے ہی ہولتے رہتے ہو۔ گھر ابھی کتاب ہاتھ میں نہیں آئی، کاغذ قلم ہاتھ میں نہیں آئی، تم کہتے ہو کورس بڑا مشکل ہے، بڑا مشکل ہے، کر نہیں سکتے، کہا بھول جاتے ہو۔ نہیں، فلا تنسا، اللہ یاد کرائے گا۔ سورۃ قیامت میں اس کی بڑی ڈیٹیل ہے خوبصورت، انا علینا جمعہ، ہمارے ذمہ اس کو جمع کرنا و بیان، اس کو بیان کرنا۔ تو ہم سب ساتھی جتنے بھی اس وقت بیٹھے، اگر اس وقت ایک چھوٹی سی نیت کر لیں کہ میں نے اس قرآن کو سیکھنا ہے، اللہ کا کلام میرے لیے الہادی کا تحفہ، ھدی للناس، ذالک الکتاب لا ریب فیہ ھدی للمتقین، جس طرح ممکن ہو اس کو پڑھ لیں۔ آپ دیکھیے کہ یہ کوئی، اب ہمارے پاس اتنا وقت رہ نہیں گیا دنیا میں، ہر ایک اپنی عمر کو چیک کرے۔ اگر آپ 30 سال سے اوپر چلے گئے، ہر ایک اپنی عمر کو خود جانتا ہے، تو بس سمجھیں کہ آپ کا وہ ڈاؤن فال شروع ہو چکا ہے۔ کیونکہ 0 سے لے کے 30 مٹ، اور 30 سے آگے جائے نیچے تو 60۔ ایوریج ایج جو ہم مسلمانوں کی نا، وہ 60 ہے، چلے 63 لگا لیں اللہ کے نبی جتنی۔ اگر آپ اور میں 30 پہ آ گئے ہیں نا، تو اب اس کے آگے تو پھر گرنے کے دن ہے۔ اب ہڈیاں بھی کمزور، دانت بھی ٹوٹیں گے، گھٹنوں میں بھی دردیں ہوں گی، کمر میں بھی درد ہوگا۔ جرم ہے اگر میں نے آدھی عمر گزرنے تک ابھی تک اس قرآن کو نہیں پڑھا۔ میں آپ کے سامنے صرف عربی کی آیتوں سے پڑھ کے بتا رہی ہوں، کوئی لمبی چوڑی بات بھی نہیں کر رہی، لیکن یہ قرآن اتنا خوبصورت قرآن ہے کہ آپ صرف اس کے عربی لفظوں کو کھولتے جائیں گے نا، تو آپ کو لگے گا جیسے اپنی ماں کی بات سمجھ آ گئی۔ یہ رب کا کلام ہے، نیت کریں۔ آپ کو تو اب کہیں جانا بھی نہیں پڑتا۔ میں تو یہ بار بار سب کو کہتی ہوں کہ 100 بہانے یا 100 عذر ہوتے ہیں، رائٹ نہیں، کوئی لے نہیں جا سکتا، کہ بچے نہیں ہیں گھروں میں، یا بچوں کو کیا کرے، دس اینڈ دیٹ، 100 باتیں کرتے ہیں نا ہم لوگ۔ ٹھیک ہے، مان لیا۔ آپ میں جن ملکوں میں رہتے ہیں، واقعی یہاں کمیونیکیشن بہت مشکل ہے، اور خاص طور پہ ہیوسٹن، اس میں تو آپ کے جو میرے علم میں جو یہی ہے وہ یہی ہے کہ پبلک ٹرانسپورٹ نہیں ہے، اپنی ہی گاڑی ہوگی، اور اب آپ نے گاڑی سیکھی نہیں، یا گاڑی اتنی ہے نہیں ہے، کیا کریں، گھر میں کر لیں۔ اب آپ دیکھیں کہ ہم گھر میں بیٹھے ایک قرآن سیکھیں، اور صرف شرط یہ کہ ہمارا دل سیکھنے والا ہو، تو کیا ہمارے لیے اس میں بھی کوئی تکلیف ہے؟ جس کو میں اپنی وہ بڑی غصے کی زبان میں ہم بول سو کہتے ہیں نا، کہ اب تم سے یہ بھی نہیں ہوتا، جیسے آپ کا بچہ آپ کی ایک بات نہ مانے، آپ اس کو دوسری آپشن دیں، دوسری نہ مانے تیسری آپشن دیں، تو آپ اخیر پھر اس کو کیا کہیں گے؟ آپ کہیں کہ اب ابھی بھی کوئی تمہیں تکلیف ہے؟ کیا تم ابھی بھی اس بات کو نہیں سمجھنا چاہتے؟ کیا تم ابھی بھی اس کو نہیں مانتے؟ بالکل اس طرح سے اللہ کی ذات جو ہے وہ ہمیں جھنجھوڑتی ہے کہ دیکھو تم اپنے آپ کو ٹٹولو کہ آخر تم کیا کر رہے ہو. دن بھر جو مرضی کریں آپ لوگ, جتنے بھی ہیں گھروں میں بہوئیں بھی ہیں بیٹیاں بھی ہیں, ماشاءاللہ یہ وقت کھا پی کے فارغ عموماً لوگ ہو چکے ہوتے ہیں, اور نہیں ہے تو کرنا پڑے گا. انتظار دیکھے کہ جب ہم نے اپنی زندگیاں بسر کی ہیں تو کیا ہم نے ایسی کر لی ہیں؟ ہمارے بچوں نے اسکول کالج پڑھے بغیر کیا, سب کچھ کیا, ہمیں بھی کرنا ہوگا. صبح میں ہر دن کلاس ہے. آج صبح میں تقریباً 11 بجے میں سوچ رہی تھی, ایسے ہی میں جب باہر آئی تو میں نے دیکھا کہ اللہ کی توفیق سے اور اللہ دکھاوے اور ریا اور حسد سے بھی جائے کہ صبح 11 بجے جب یہاں پہنچے تو اس سے پہلے میں نے 4 کلاسیں اور 1 میٹنگ اٹینڈ کی تھی, پھر اس کے بعد میں نے یہاں کے کام شروع کیے. مجھے کچھ نہیں ہوا, میں نے اپنے گھر میں اپنے بیڈ روم میں سے کمپیوٹر کھول کے اپنے یہ سارے کام کر لیے. آج صبح ہماری 2 کلاسیں تھی, منڈے ٹیوزڈے اور ویڈنسڈے ہمارے 2 کورسز چل رہے ہیں. منڈے کو ایک ایڈوانس کورس چل رہا ہے اور شام کا تو یہ چلتا ہے. ایک کلاس ابھی ان سسٹر نے بتایا کہ صرف فرائیڈیز کے فرائیڈیز چلتی ہے. یہ مت سوچے کہ کہاں تک پہنچ گئے, کتنی ہو گئی, جہاں سے لے لیں, پہلے سننے کا مزاج تو بنائیں. بعض لوگ کہتے ہیں اچھا نیا کورس شروع ہوگا بتائیں, میں کہتی ہوں وہ ان کو پتا چلتا ہے جو پہلے آنا جانا شروع ہو چکے ہوتے ہیں کلاسز میں. صرف ایک بات ہے طلب اور تڑپ کی, جتنی زیادہ ہمارے دل میں اس کی طلب ہوگی اللہ تعالیٰ اتنا ہمارے لیے آسان کرے گا, اور اگر ہم کہتے ہیں نہیں کرنا تو اللہ کہے گا نہ کرو, میرا تو کوئی معاملہ نہیں, یہ تو اللہ کا معاملہ ہے. ارادہ کر لیں گے اللہ تعالیٰ آپ کے لیے بھی آسان کر دے گا, کیونکہ اب ہمارے پاس بہت زیادہ دن ہے نہیں, بہت کچھ ضائع کر چکے. اللہ تعالیٰ کہتے ہیں کہ آپ پڑھیے ہم آپ کو پڑھائیں گے, الا ما شاء اللہ, ہاں مگر جو اللہ چاہے, کیونکہ انہ یعلم الجہر وما یخفی, وہ کھلے کو بھی جانتا ہے اور چھپے کو بھی جانتا ہے. تو اللہ تعالیٰ کہتے ہیں جو ملتا ہے لے لو, مجھے تمہارے اندر کا بھی پتا ہے باہر کا بھی, کتنے کو مجبور ہو, ہم خود جانتے ہیں ہم کتنے مجبور ہیں. مجبوریاں وہاں سب کٹ جاتی ہیں جہاں ذوق اور شوق آتا ہے. اور کچھ قربانی دیں, میں کہتی ہوں چھوڑیں جاب 1 سال, چھوڑیں اپنے بچوں کو سکولوں میں, پڑھیں سیکھیں, یہ سیکھنے والا کام ہے. آج ہر چیز کے آپ کے پاس ریسٹورینٹ موجود ہیں, آپ کے پاس بوتیکس موجود ہیں, ہر طرح کا کھانا موجود ہے, آپ کے اس مسجد میں الحمدللہ بہت ساری موجود ہیں, آپ کے اس عورتوں کی تعلیم کا ادارہ کیوں نہیں موجود؟ چھوٹے بچوں کے تب کہہ کہہ کے اللہ نے شعور دلا کے کئی اسکول ماشاءاللہ کھلوا دیے ان ملکوں میں, ہائی اسکول تک. میں ابھی یہ جتنے ٹرپس میں گئی میں نے ہائی اسکول تک بھی دیکھا مسلم بچوں کا, لیکن وہ کتنوں کی ضرورت پوری کر رہا ہے جہاں کے ہزاروں بچے ہیں. تو مسلمانوں کو اس پہ کام کرنا ہے, محنت کریں گے اللہ آسان کرے گا. قوانو یسرک للیسرا, ہم آسانیاں کر دیں گے آپ کے لیے, شروع تو کرو. اللہ اپنے نبی کے ذریعے ہمیں بھی کہتا ہے فذکر النفعت الذکرہ, پس نصیحت کرتے رہے, شاید آپ کی نصیحت کا فائدہ ہو جائے. میں بھی یہ سوچ رہی ہوں اس وقت کہ میری یہ باتیں رائے گاہ نہیں جائیں گی, انشاءاللہ شاید آپ میں سے کسی ایک کے دل میں آ جائے, اور آپ میں سے ہر ایک یہ سوچے کہ وہ بس میں ایک ہی ہوں کہ جس کو اس نصیحت سے فائدہ ہوا. لیکن سوال پیدا ہوتا ہے کہ نصیحت سے فائدہ کس کو ہوگا؟ کہا سیذکر من یخشا, یہ 2 لفظ ساتھ ساتھ چلتے, ذکر اور یخشا. نصیحت سب سن رہے ہیں, اس سے فائدہ وہ لے گا جو ڈرے گا. خشیت, اللہ کا خوف آتا ہے تو نصیحت سے فائدہ ہوتا ہے, اور باقی ناک پہ مکھی کی طرح اڑا دیں گے, مجبوریوں کا نام لے کے چھوڑ دیں گے, نہیں میرے سے کون ہے, میں کہاں کرتی ہوں, میں نے بس اب اللہ نے بخشنا ہوگا تو بخش دے گا. اللہ کہتے ہیں نصیحت ہمیشہ اس کو فائدہ دیتی ہے جو یہ اخشا ہے. اور وَيَتَجَنَّبُهَا الْأَشْقَى, نَعُوذُ بِاللَّهِ اللَّهُمَّ لَا تَجْعَلْنَا مِنْهُمْ, کہا اس نصیحت سے ایک طرف ہو جائے گا بد قسمت شخص, جس کے نصیب میں خیرات نہر نہیں ہوگی وہ اس کو سن کر ایک سائڈ پہ ہو جائے گا. اس کا انجام کیا ہے؟ الَّذِي يَصْلَى النَّارَ الْكُبْرَى, وہ داخل کیا جائے گا بہت بڑی آگ میں. ثم لا يموت فيها ولا يحيى, پھر نہ وہ اس میں جیے گا اور نہ مرے گا, کیونکہ وہ زندگی ایسی نہیں کہ جس کو زندگی کہے اور موت آنی کوئی نہیں. دنیا میں تو کہتے نا کہ مر گئے تو چین آئے گا, مر کے بھی نہ چین آیا تو کہاں جائیں گے, اتنی بری وہ زندگی ہوگی. قد افلح من تزکا, بس تحقیق فلاح پائی جس نے تزکیہ ہو گیا. تزکیہ ڈیول عمل ہے, صرف اچھی چیزوں کو اپنانا نہیں بری کو چھوڑنا بھی, یہ ہے تزکیہ. اس کی تعریف ہی یہ ہے کہ اچھی چیزوں کو اپنانا بری کو چھوڑنا. ہمارا آج مسئلہ پتا کیا ہو گیا ہے کہ ہم اچھی بھی بہت کر رہے ہیں ماشاءاللہ, نماز بھی کوئی نہیں چھوڑتے, درس بھی کوئی نہیں چھوڑتے, قرآن بھی پڑھتے ہیں, حج بھی کرتے ہیں, عمرے بھی کرتے ہیں, لیکن برائیاں نہیں چھوڑتے. اخلاق کے عیب بہت ہیں, دین کا کام سارا دن کرتے رہیں گے لیکن دل کھوٹے ہیں. کینہ ہے، بغض ہے، چھوٹے چھوٹے نٹ شیلز میں خود کو بند کیا ہوا ہے، اسی کو دین کا کام کہیں گے جو ہماری امبریلا کے نیچے ہے. یہ 100 قسم کی باتیں ہیں جو تزکیہ سے متعلق ہیں. تو دل کا بھی تزکیہ، زبان کا بھی تزکیہ، کردار کا تزکیہ، شرم کا تزکیہ، چہرے کا تزکیہ کرنا انشاءاللہ. وذکر اسم ربہ فصلی، اور اپنے رب کا ذکر کرتا رہا اور نماز پڑھتا رہا. نمازیں وہ پڑھنی ہے جس میں رب یاد آئے. ہم تو نماز پڑھنے کے بعد کہتے ہیں کتنی رکعتیں پڑھی. جس سجدہ سلام پھیرنے کے بعد بھی ہم سے پوچھے نا چار رکعتوں میں کون کون سی سورتیں پڑھی، یاد ہی نہیں ہوگا. رکعتوں کی گڑبڑ کیوں ہوتی ہے؟ کیونکہ رب کا نام نہیں ہے. کیا وجہ ہے کیوں ہماری نمازیں بے کیف ہو گئی؟ پڑھتے تو ہیں لیکن سمجھ نہیں آتی. کیونکہ بل تؤثرون الحیات الدنیا، بلکہ تم دنیا کی زندگی کو اختیار کرتے ہو. اصل غم ہمارا یہ ہے. آج کے دور کے مسلمانوں کی بے دینی کی 98% ریزن جو ہے نا وہ دنیا کی محبت ہے. کوئی ہمیں کوڑے نہیں مارا دین پہ آنے پہ، کوئی ہمارے راستوں میں پتھر نہیں بچھا رہا. یہ دنیا کے کوڑے پڑتے ہیں، یہ نہیں چھٹتے. اور کما لوں، اور لے لوں، اور کر لوں. والآخرت خیر وابقا، حالانکہ آخرت تو بہتر بھی تھی اور باقی بھی رہنے والی تھی. دنیا میں سستی چیز جو ہوتی ہے نا وہ باقی نہیں رہتی زیادہ، بہت جلدی خراب ہو جاتی ہے. آخرت ہے بھی اچھی اور باقی بھی رہنے والی. آپ پیور ریشم کا جوڑا بنائیں، 1, 2, 4, 6 دفعہ پہن لیں گے، دھوئیں گے تو ختم. موٹی کاٹن ہوگی تو 100 دفعہ پہن لیں. لیکن آخرت ہے بھی ڈیلیکیٹ، ہے بھی خوبصورت اور ایور لاسٹنگ بھی ہے. ان نہ لفی سخف الولا، بے شک یہ ہے پہلے صحیفوں میں. کون سے؟ سخف ابراہیم و موسیٰ، موسیٰ اور ابراہیم کے صحیفوں میں. کیا پتہ چلا کہ ابراہیم علیہ السلام کے بھی کچھ صحیفے تھے، ان کو بھی اللہ سبحانہ تعالیٰ نے دیے. الحمدللہ، کیسا پیارا اللہ کا کلام ہے، بالکل ایسا لگتا ہے کہ دل میں جاتا. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہم سب کو اس پہ بہترین طریقے سے عمل کرنے والا بنا دے. تو اللہ تعالیٰ ہماری مدد فرمائے. یہاں پہ انشاءاللہ رکیں گے. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. رب ارحمہما کما ربیانی صغیرا. ربنا ہب لنا من ازواجنا وذریاتنا قرۃ اعین واجعلنا للمتقین اماما. آمین سبحان